इस दुनिया के बनाने से पहले कायनात जमीन और आसमान दुनिया की हर चीज उसके पैदा होने से पहले दुनिया में कुछ नहीं था, सिर्फ और सिर्फ अल्लाह की जात थी और अल्लाह की जात से निकलने वाली तजल्लियात थी। सिर्फ अल्लाह की जात और अल्लाह की तजल्लियात, अल्लाह रब्बुल इज्जत की जात से निकलने वाली रोशनी, उसके अनवारात, उसकी तजल्लियात, इसके सिवा कुछ न था। एक मजमून है, कुंतु कंज़ मख़फ़िया फ़अहबबतु अन उरफ़। अल्लाह फरमाते हैं कि मैं, मेरी जात एक पोशीदा खजाने की तरह थी, कि जिस तरह जमीन में कोई खजाना पोशीदा होता है और मिट्टी की तह उस पर बैठी होती है तो चलने वाले लोगों को मालूम नहीं होता, उस खजाने की कदर कीमत का पता किसी को नहीं चलता, जिस तरह एक खजाना छुपा हो उसका पता किसी को ना हो, इसी तरह मैं खालिक व मालिक, सारी चीजों का मैं खालिक व मालिक, रहमान व रहीम, पहले मैं मख़फ़ी खजाने की तरह था। तो मुझे ये बात पसंद आई कि मुझे मेरे बंदे पहचाने, मेरी मखलूक मुझको जाने, मेरी मखलूक और मेरे बंदे मुझसे मोहब्बत करें, इसलिए मैंने इस कायनात को और कायनात के अंदर मखसूस मखलूक को हमने पैदा किया। तो इस कायनात को बनाने का मकसद अल्लाह की मारिफत, अल्लाह की पहचान, अल्लाह की जात से मोहब्बत, ये इस कायनात के बनाने का मकसद है। चुनांचे अल्लाह ताला ने सबसे पहले अल्लाह ने अर्श को बनाया, फिर अर्श के बाद पानी बना, और अल्लाह का अर्श पानी के ऊपर था और पानी अल्लाह की कुदरत पर था। इस पानी के नीचे पहले जमीन नहीं थी, बल्कि ये पानी अल्लाह की कुदरत पर था। फिर उसके बाद अल्लाह ने जब कायनात को बनाना चाहा तो पानी ही पानी था, उस पानी के एक जगह पे बुलबुला हुआ, पानी के थपेड़, पानी के तलातुम, पानी के तूफान से उसमें एक छोटा सा बुलबुला हुआ। वो बुलबुला सख्त बना, जो हिस्सा बुलबुले की शक्ल में सख्त बना वहीं से जमीन का हिस्सा फैलता चला गया। जो हिस्सा सबसे पहले जमीन का बना, ये हिस्सा वही है जहां खाने काबा बना है। आप सोचें कि काबे के लिए अल्लाह ने उस जगह को मुंतखब किया, जमीन के उस हिस्से को अल्लाह ने मुंतखब किया जो हिस्सा पूरी कायनात में सबसे असल और सबसे मेन पॉइंट है। फिर वहीं से ये कायनात, ये दुनिया फैलती चली गई और जमीन फैलते फैलते आज हमारे सामने है। फिर आप ये जानते हैं कि इंसान की तखलीक भी जमीन से और मिट्टी से हुई है। इंसान की तखलीक मिट्टी और जमीन से हुई है। तो मिट्टी हमारी असल है और ये मिट्टी बनी है उस जगह से जिसको काबा कहते हैं। तो गोया हर इंसान जो जमीन और मिट्टी से बना, उसकी असल वो जगह है जो खाने काबा की है। इससे पता चला कि हर इंसान का ताल्लुक और आप जानते हैं कुल्लु शैइन यर्जु इला असलिही, छोटे बच्चे बच्चियां बड़े हो जाएं फिर भी बाप के मुकाबले में सबसे ज्यादा बच्चे मां की तरफ भागते हैं, इसलिए कि मां उसकी असल है। इसी तरह हर मोमिन काबे की तरफ लपकता है, हर मोमिन काबे की तरफ दौड़ता है, हर मोमिन की तमन्ना होती है कि मैं काबे तक पहुंच जाऊं। और अपनी असल को जब इंसान देख लेता है, काबे को जब इंसान देख लेता है, तो हर मोमिन देखने के बाद उसका शौक, उसकी तमन्ना बढ़ जाती है, और लौटने के बाद इंसान का जज्बा और होता है कि मैं फिर से जाऊं। मां की ममता जितनी मिलती है, बच्चा मां के गोद से उतना ही करीब होता है। काबा हमारी और आपकी असल है, वहां असल के पास पहुंचकर इंसान की तबीयत को सैरादी नहीं होती, बल्कि उसकी तबीयत में बेकरारी बढ़ जाती है, और आने के बाद इंसान का जी चाहता है कि मैं ज्यादा से ज्यादा काबे के पास जाऊं। क्यों? हर इंसान की असल काबे की वो जमीन है, जहां काबा बना उसी जमीन को फैलाते फैलाते उसी हिस्से से अल्लाह ने इंसान को बनाया है। तो अल्लाह ने कायनात के बनाने में जमीन का वो हिस्सा सबसे पहले बनाया जो खाने काबा जहां पर है। फिर उस खाने काबा को अल्लाह ने अपनी तजल्लियात का, अपने अनवारात का, अपनी रहमतों का, अपनी मोहब्बतों का अल्लाह ने मरकज बनाया। हर चीज का एक मरकज होता है, मदारिस और मकातिब के भी मरकज होते हैं, दावत और तबलीग के भी एक मरकज होते हैं। इसी तरह अल्लाह ने अपनी तजल्लियात, अपनी रहमतें, अपनी मोहब्बतें, अपनी हिदायत, उसका अल्लाह ने एक मरकज बनाया, वो मरकज भी अल्लाह ने खाने काबा को ही बनाया। यही वजह है कि जब मोमिन वहां पहुंचता है तो पहुंचने के बाद वो तजल्लियात, वो अनवारात, वो रहमतें, वो हिदायतें हर मोमिन के दिल तक जरूर पहुंचती है। मां के पास कितनी ही औलाद क्यों ना हो, मां की ममता, मां की मोहब्बतें हर एक को मिलती हैं। काबे की तजल्लियात और काबे के अनवारात, उसकी मोहब्बतें हर इंसान को मिलती है। तो अल्लाह ताला ने काबे को अपनी तजल्लियात का मरकज बना दिया, और हर मोमिन के दिल में उसकी कशिश, उसकी जाज़बियत, उसकी तरफ लपकना, उसकी तरफ जाने का शौक, उसकी तमन्ना अल्लाह ने डाल। फिर उसके बाद जब अल्लाह ने इंसान को पैदा किया, तो आप ये जानते हैं कि इंसानों की पैदाइश, इंसानों की बनावट, आदम अलैहिस्सलाम की तख्लीक, इससे पहले पहले इस दुनिया में फरिश्ते भी थे और जिन्नात और शैतान भी थे। फरिश्ते हर दम अल्लाह की इबादत करते थे और जिन्नात हर दम अल्लाह की इबादत में, शयातीन जो पहले शैतान नहीं थे जिन्नात थे, वो हर दम अल्लाह की इबादत में। अब मसला ये है कि जब फरिश्ते जो इंसानों के मुकाबले में अनगिनत हैं, इंसानों के मुकाबले में बेशुमार हैं, जब फरिश्ते हर पल और हर दम अल्लाह की इबादत में हैं, जिन्नात हर पल हर दम अल्लाह की इबादत में हैं, तो फिर इबादत के वास्ते इंसान को पैदा करने की जरूरत क्या थी? इबादत तो पूरे तौर पर हो रही थी। सुनिए, अल्लाह ने जिस तरह अपनी तजल्लियात का, अपने अनवारात का, अपनी मोहब्बतों का और अपनी रहमतों का और अपनी हिदायत का सेंटर और मरकज अल्लाह ने काबे को बनाया, इसी तरह अल्लाह ये चाहते थे कि हम एक ऐसी मखलूक को पैदा करें कि जिस मखलूक का कल्ब, जिस मखलूक का दिल मेरी तजल्लियात का मरकज बन जाए, मेरी रहमतों का सेंटर बन जाए, मेरी रहमतें, मेरी तजल्लियात और मेरे अनवारात के अक्स, उसका जो अक्स हो सकता है, उसका जो फॉक्स हो सकता है, उसका जो साया हो सकता है, वो तजल्लियात का अक्स, उसका फॉक्स उसके कल्ब में नजर आए, मैं ऐसी मखलूक को चाहता हूं। फरिश्तों में अल्लाह की तजल्लियात का अक्स नजर नहीं आ सकता, जिन्नातों में अल्लाह की रहमतें اللہ کی ہدایتیں، اللہ کے انوارات اور اللہ کی تجلیات کا عکس، اس کا فوکس، اس کا سایہ نظر نہیں آ سکتا تھا. اس لیے اللہ نے ایک ایسی مخلوق کو پیدا کیا جس مخلوق کے قلب پر، جس مخلوق کے دل میں میری تجلیات کا عکس نظر آئے، اس کا سایہ نظر آئے، اور اس کی تجلیات جھلکے. ایسی مخلوق کی ضرورت تھی. ذرا اس کو اور سمجھنے کی کوشش کیجیے. ہمارے سامنے ایک شیشہ ہے، ایک کانچ ہے، میرر ہے. اگر وہ شیشہ دونوں طرف سے بالکل صاف ہو، شفاف ہو، کسی ایک طرف اس پہ کلر لگا ہوا نہ ہو، تو شیشہ صاف و شفاف تو ہوگا مگر اس میں آپ کو کوئی تصویر نظر نہیں آ سکتی، کوئی تصویر نظر نہیں آ سکتی، کوئی ایک جانب اس پہ کچھ لگا ہوا نہیں ہے، اس میں کچھ نظر نہیں آ سکتا. آر پار آپ کو نظر تو آئے گا مگر کسی چیز کی تصویر اور کسی چیز کا عکس اس میں نظر نہیں آ سکتا. فرشتوں کی مثال اس کانچ کی ہے جس کانچ کی دونوں طرف کچھ لگے ہوئے نہ ہوں. فرشتہ اپنی اطاعت، اپنی عبادت، اپنی پاکیزگی کے اعتبار سے اتنے صاف ستھرے اور شفاف ہیں کہ وہ بالکل اس کانچ کی طرح ہیں کہ جس کے دونوں طرف کچھ لگا ہوا نہ ہو. فرشتہ کچھ بھی نہیں، اس لیے اللہ کی تجلی کا عکس اس میں نظر نہیں آ سکتا. اور شیطان کی مثال، جنات کی مثال اس شیشے کی ہے جس شیشے کے دونوں طرف کچھ کلر لگ گیا ہو، دونوں طرف گندگیاں ہی گندگیاں لگ گئی ہوں، تو اس کانچ میں بھی آپ کو کچھ نظر نہیں آ سکتا. جنات شیطان کی مثال ایسے ہی کانچ کی ہے. گویا فرشتے اس میں بھی اللہ کی تجلیات نظر نہیں آ سکتی تھی، اور جنات اس میں بھی اللہ کی تجلیات نظر نہیں آ سکتی تھی. تو اب ضرورت تھی ایک ایسی مخلوق کی، ضرورت تھی ایک ایسے کانچ کی، ضرورت تھی ایک ایسے میرر، ایک ایسے شیشے کی کہ جس کے ایک طرف کچھ کلر لگا ہوا ہو اور دوسرا طرف بالکل صاف اور شفاف ہو. آپ نے سنا ہوگا علماء سے، فضائل اعمال میں آپ نے پڑھا ہوگا کہ اللہ نے انسان کی فطرت کو، انسان کی نیچر کو خیر اور شر دونوں کا مجموعہ بنایا ہے. اللہ نے انسان کو خیر اور شر دونوں کا اللہ نے مجموعہ بنایا ہے. مطلب یہی ہے کہ شیطان انسان میں ایک طرف کثافت لگی ہوئی ہے، ایک طرف ذرا کچھ گرد و غبار لگے ہوئے ہیں، اور ایک طرف انسان کا شیشہ دل صاف ستھرا ہے. تو اللہ نے انسان کو اس لیے بنایا کہ انسان ہی کا دل وہ دل ہو سکتا ہے جس کے اوپر ہماری تجلیات اور جس کے اوپر ہمارے انوارات اور ہماری رحمتیں، ہماری ہدایتیں، اس کا عکس، اس کے نشانات، اس کی لکیریں، اس کے فوکس نظر آ سکتے ہیں. تو اللہ نے انسان کو بنایا. انسان کو بنانے کے بعد، حضرت آدم علیہ السلام کو بنانے کے بعد، آدم علیہ السلام کے پشت پر اللہ نے ہاتھ رکھے. اللہ کے ہاتھ کی جو بھی شان ہو اللہ نے ہاتھ رکھے. اب اس کے بعد پھر ساری ذریت، سارے انسان اللہ کے سامنے باہر آ گئے. یہ اللہ کی قدرت سے بعید نہیں ہے، اور یہ لمبا مضمون ہے. سارے انسان جب آ گئے تو اللہ نے اپنا وہ چہرہ، اپنی ذات، اپنی وجہ، اپنا وجہ اللہ نے انسانوں کو دکھایا. سارے انسان چاہے اس وقت کافر ہو، یہود ہو، نصارہ ہو، چاہے ایمان والے ہوں، ہر انسان کو اللہ تعالی نے اپنے چہرے کا عکس، اپنے چہرے کی تجلیات اور اپنا خوشنما اور حسین و خوبصورت چہرہ اللہ نے دکھایا، جس کے نتیجے میں ہر انسان کے دل میں اللہ کی محبت آ گئی. محبت کا ایک ذرہ، محبت کا ایک حصہ ہر انسان کے دل میں آیا ہے. چاہے کافر و مشرک کیوں نہ ہو، اس کے دل میں بھی محبت کا وہ ذرہ آیا ہے. یہ الگ سی بات ہے کہ اس محبت کی مثال اس موتی کی ہے کہ کسی انسان کو موتی ملے تو ضرور مگر وہ جانتا نہ ہو کہ اس کے فائدے کیا ہیں. تو موتی پر گرد و غبار کوئی ڈال دے، موتی پر کوئی نجاست ڈال دے، موتی پر کوئی غلاظت ڈال دے، تو ڈالنے والے کا قصور ہوگا، اس موتی کا قصور نہیں ہو سکتا. اللہ تعالیٰ نے ہر مومن کو جب اللہ نے دیکھا تو پروردگار نے ہر مومن کے دلوں میں अपनी मोहब्बत की बीज और अपनी मोहब्बत का कतरा और अपनी मोहब्बत का कुछ ना कुछ हिस्सा अल्लाह ने हर मोमिन के दिल में अता कर दिया है। यही वजह है कि अल्लाह ने काबे को अपनी तजल्लियात का मरकज बनाया, मोमिन के दिल को अल्लाह ने अपनी तजल्लियात का महवर, उसका गहवारा, उसका घर बनाया, और फिर उसी के साथ हर मोमिन के दिल में अल्लाह ने अपनी मोहब्बत की चिंगारी और अपनी मोहब्बत का कतरा अल्लाह ने डाला है। यही वजह है कि जब इस दिल को मुनासिबत हो गई अल्लाह की जात से, इस दिल को ताल्लुक हो गया अल्लाह की तजल्लियात से, इस दिल को रब हो गया, लगाव हो गया अल्लाह की रहमतों से, जब आसमान के ऊपर से अल्लाह की रहमतें उतरती हैं और अल्लाह की तजल्लियात जब आती है तो कहां जाती है। मौलाना रूमी रहमतुल्लाह अलैह वो फरमाते हैं कि ऊपर से आने वाली जो तजल्लियात और रहमतें हैं, मैंने उनसे पूछा, ज़बाने हाल से मैंने पूछा, तो उस तजल्ली ने मुझे जवाब दिया, मन न गंजम दर जमीनो आसमा, मन न गंजम दर जमीनो आसमा, लेक गंजम दर कुलूबे मोमिना। अल्लाह की जात से निकलने वाली तजल्लियात, अल्लाह की जात से निकलने वाली रहमतें और अनवारात, मैंने उससे पूछा, ए रहमतें, ए अनवारात, ए तजल्लियात, तू कहां जाती है। तो उसने कहा, मैं अल्लाह की वो तजल्ली हूं कि जमीन और आसमान उसमें ये सकत नहीं है, उसमें ये ताकत और कुव्वत नहीं है कि हमें समा ले, हमें जगह दे दे, जमीन और आसमान में ये सकत नहीं है। मन नगर जम दर जमीनो आसमान, लेक गंजम दर कुलूबे मोमिना, लेकिन मैं ऊपर से आने के बाद मोमिन के दिलों में अपना बसेरा बनाती हूं। ये तजल्लियात उतर कर इंसान के दिलों तक आती है। लेकिन यहां गौर करने की बात है, आसमान पर सूरज चमक रहा हो, आसमान पर सूरज चमक रहा हो, सूरज की शुआएं और सूरज की किरणें निकल गई हों, लेकिन हमने अपने घर के दरवाजे को अगर पूरा बंद कर दिया हो, घर के दरवाजे को बंद कर दिया हो, उसके विंडो पर हमने काले पर्दे लगा दिए हो, उसके रोशनदान को हमने बंद कर दिया हो, तो अब अगर हमारे घर का अंदरूनी हिस्सा अगर अंधेरा है, तो ये घर का कसूर है, घर के मालिक का कसूर है, ना कि सूरज का कसूर है। आज अगर हमें अपने दिलों में वो तजल्लियात नजर नहीं आती, वो अनवारात नजर नहीं आती, वो रहमतें हमें अपने दिल में नजर नहीं आती, वो अल्लाह की हिदायतें हमारे कल्ब में नजर नहीं आती, तो ये हमारा कसूर है ना कि अल्लाह की तजल्लियात का, ये हमारा कसूर है ना कि अल्लाह के अनवारात और रहमतों का। अगर हमारे इस कल्ब में अल्लाह की रहमतें आती रहें, तजल्लियात हमारा दिल लेता रहे और रहमतें हमारा दिल कबूल करता रहे, तो फिर जिस दिल में अल्लाह की रहमतें भरपूर हो, रोशनी भरपूर हो, अब उस दिल के अंदर गुनाहों का ख्याल नहीं आ सकता, गुनाहों के तसव्वुरात नहीं आ सकते। मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह ने बड़ी अजीब बात देखी, अजीब बात देखी है मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह ने, गौर से सुनने की बात। आज अल्हम्दुलिल्लाह उलमा की मेहनतों से, मदारिस और मकातिब की मेहनतों से, दावत और तबलीग की मेहनतों से, आज अल्हम्दुलिल्लाह दीन का एक माहौल है, और हर मोमिन चाहता है कि मेरे दिल में जुल्मत के बजाय रोशनी आए, मेरी जिंदगी में इताअत आए, गुनाह ना रहे, मासियत के बजाय मेरे अंदर फरमाबरदारी आए, यह हर मोमिन चाहता तो है जरूर, मगर इंसान अपने दिल को बचा नहीं पाता, निगाहों को बचा नहीं पाता, अपने जहन और दिमाग को बचा नहीं पाता, तो आखिर तमन्ना तो है कि हम बच जाएं, मगर नहीं बच पाते। सुनिए जरा मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह फरमाते हैं, इस उम्मत में ऐसे ऐसे जवान, इस उम्मत में ऐसे ऐसे बूढ़े, इस उम्मत में ऐसे ऐसे जवान, इस उम्मत में ऐसे ऐसे बूढ़े पैदा हुए कि 20-20 साल तक उनके फरिश्तों को गुनाह लिखने का मौका ना मिला। 20-20 साल गुजर गए, उनके फरिश्तों को गुनाह लिखने का मौका ना मिला, या तो गुनाह से अल्लाह उनको बचा लिया, या गुनाह अगर हुआ तो होने के बाद इतना तड़पे कि फरिश्ता लिखे उससे पहले पहले अल्लाह ने माफ कर दिया। ये दिल की कैफियत है, या तो गुनाह होने ना पाए, और अगर गुनाह हो गया तो अल्लाह रब्बुल इज्जत की शान मोहब्बत यह है कि परवरदिगार फरिश्तों को मना करते हैं कि फरिश्ता मेरा बंदा है जिसके कल्ब में मेरी मोहब्बत है, मेरा बंदा है जिसके कल्ब में मेरी तजल्ली और मेरा नूर है, फरिश्ता अभी मत लिखो, अभी मत लिखो, हो सकता है मेरा बंदा नदामत और शर्मिंदगी के साथ तौबा कर लेगा। तो अल्लाह एक मौका देते हैं और फरिश्तों को रोकते हैं, जिसका दिल रोशन होता है, जिसके दिल में अल्लाह की मोहब्बत होती है, वो बंदे खुदा गुनाह अगर हो गया तो होने के बाद वो बेचैन रहता है, बेकरार रहता है, वही बेचैनी और वही बेकरारी उसे नदामत के आंसू बहाती है। और फिर इंसान ऐसे तौबा दायक होता है कि फरिश्तों के लिखने से पहले पहले उसके गुनाह माफ हो जाते हैं। तो मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह फरमाते हैं कि कुछ ऐसे जवान इस उम्मत में हुए, मगर अजीब बात सुनो मेरे दोस्तों, बड़ों की शान बड़ी अजीब होती। मुजद्दिद अल-फिसानी का मकाम तो बहुत बुलंद है। इस अहम बात को लिखने के बाद फिर अपनी बात लिखते, अल्लाहु अकबर, हद है अपने आप को कमतर समझने की, अपने आप को घटिया समझने की, जरा समझना चाहिए सालिकीन को। इस बात के लिखने के बाद फरमाते हैं, मगर ये तो उम्मत के जवानों का हाल है, उम्मत के बड़ों का हाल, मगर अपने बारे में लिखते हैं, मगर मुझे अपने बारे में ये ख्याल आता है, मुझे अपने बारे में ख्याल आता है कि मेरे कंधे पर बैठा हुआ फरिश्ता गुनाह लिखता लिखता थक गया होगा, मेरे कंधे पर बैठा हुआ फरिश्ता गुनाह लिखते लिखते थक गया होगा। अल्लाहु अकबर, यही है जब इंसान के कल्ब में एक रोशनी आती है, एक नूर आता है, एक तजल्ली आती है, दिल रोशन और साफ और शफाफ होता है, तो फिर उस दिल की नजर दूसरों पर नहीं जाती, दूसरे की गलतियों पर नहीं जाती, दूसरे के खताओं पर नहीं जाती, बल्कि उसकी नजर अपने आप पर जाती। यही वजह है हमारे अकाबिर ने कितनी अजीब बात कही, दावत तबलीग के अकाबिर ने कितनी अच्छी बात कही, तुम बार बार किसी के पास दावत के तौर पर जाओ, गश्त के तौर पर जाओ, अगर वो बंदा तेरी बात को सुन सुन कर नहीं आता है तो उसका ऐब मत निकालो, अपना ऐब निकालो, अपने ऊपर नजर रखो कि मेरे अंदर कोई खोट है, उस खोट की वजह से मेरी जबान से दावत की जो बात निकल रही है मेरे खोट की वजह से उसका असर नहीं हो रहा है। देखें जब ये तवाज़ो होगा, ये इनके सारी आएगी अपनी तरफ किस्मत होगी, तो फिर इंसान गुनाहों से बचेगा। तो मैं ये अर्ज कर रहा था कि अल्लाह रब्बुल इज्जत ने अपनी तजल्लियात का मरकज खाने काबा को बनाया और अपनी तजल्लियात का महवर, उसका गहवारा, उसका मकान अल्लाह ने इंसान के दिल को बनाया। अब इसी दिल के अंदर अल्लाह की मोहब्बत होती है। जिस दिल में अल्लाह की मोहब्बत होगी, जिस दिल में अल्लाह की मोहब्बत होगी, उस मोहब्बत के साथ इंसान जो भी अमल करेगा, छोटा अमल करेगा, उसकी कदर और कीमत अल्लाह के यहां ज्यादा हो जाती है, कदर और कीमत उसकी बढ़ जाती है। इसलिए मेरे दोस्तों, अगर हमारा आप चाहते हैं और यकीनन चाहते हैं, गुनाह से नजात हर मोमिन चाहता है। नंबर दो, जो टूटी फूटी इबादत हम करते हैं वो हमारी इबादत अच्छे अंदाज में हो, यह हर मोमिन चाहता है, चाहे हाजी हो, चाहे हाफिज हो, चाहे इमाम हो, चाहे दाई हो, चाहे आम इंसान, हर एक की तमन्ना है आज के गुनाह से बचूं और जो हम अमल करते हैं उसमें हमारा दिल लगे, तवज्जो लगे, आबुजारी आए, खुशी-खुशू हो, सजदे में जी लग जाए, नमाज पढ़ने जाए तो मजा आ जाए, दिल में नशात इंशराह की कैफियत आ जाए, यह हर कोई चाहता है। मगर इस चाहने की बुनियादी चीज यह है कि अल्लाह ने हमारा जो कंट्रोलर बनाया है हर चीज का, जो कंट्रोल करता है वो हमारा कल्ब है, हमारा दिल है। जाहिर बात है हमारे दिल के अंदर नूरानियत होगी, रूहानियत होगी, मोहब्बत होगी, रहमत होगी, हिदायत होगी, तजल्ली होगी, नूर होगा, तो ही उसका असर हमारे बदन पे जाहिर होगा, हमारी निगाहों पे हमारे दिल का असर जाहिर होगा। इससे जरूरत है कि हम गुनाह से बचें, इबादात को अच्छे से अच्छे अंदाज में करें, अपने अल्लाह के सामने कभी कभी आंसू के कतरे बहाएं, अल्लाह के सामने मोहब्बत के अंदाज में कुरान की तिलावत को करें। उसके लिए बुनियाद यह है कि आपको अपने दिल को बनाना पड़ेगा। खुदा के घर में बैठकर, मिंबर के पास बैठकर, मैं आपके सामने पूरी दयानत और जिम्मेदारी से कहता हूं کہ جب تک اس قلب پر آپ محنت نہیں کریں گے زمانہ گزر جائے گا, نماز کے سجدے میں ہوں گے, ادھر ادھر کے وسوسے بلکہ گناہوں کے خیالات تک آئیں گے. آپ تجربہ کر لیجیے, سجدے میں گناہوں کے خیالات, خدا کے گھر میں بیٹھ کر گناہوں کے وسوسے. کیوں؟ اس لیے کہ جب دل پر محنت نہیں ہوتی تو ضرورت اس بات کی ہے کہ ہم دل پر محنت کریں. اس کا ایک طریقہ جو ہمیشہ سے مشائخ, اولیاء کرام, قطب, ابدال, محدثین, فقہا, ائمہ, دین کے بڑے بڑے داعی, علماء کرام, تمام کے تمام نے اس دل پر پھر محنت کا ایک میدان بنایا ہے. محنت کا میدان ہمارے قوم کے چھوٹے چھوٹے بچے, محنت کا میدان یہ مصلی, محنت کے میدان یہ دین سے دور رہنے والے اللہ کے بندے, دعوت و تبلیغ کے راستے سے, یہ محنت کے الگ الگ راستے ہیں. انہی راستوں میں ایک راستہ اپنے دل پر محنت کرنا, یہ بھی ایک راستہ ہے. اس لیے جب انسان دل پہ محنت کرے گا تو انسان کی زندگی بدل جاتی ہے, سنور جاتی ہے. دل پر محنت کرنے کا ایک طریقہ یہ ہے کہ ہم تھوڑی دیر صبح شام جب بھی ہم کو فارغ وقت ملے, جس وقت میں ہم پوری یکسوئی کے ساتھ ذہن کو خالی رکھنے کے ساتھ تھوڑی دیر ہم اپنے پیارے اللہ کا نام محبت کے ساتھ لیں, چاہے کسی شیخ سے بیعت ہو ان کے بتانے کے مطابق یا نہیں, تو ہمارے دعوت کے ساتھ ہی بتاتے ہیں تین تسبیح کی پابندی, جو بھی آپ پڑھیں اس کو پڑھنے کا طریقہ, پوری توجہ, پورے دھیان, پورے خیال کے ساتھ آپ پڑھیے. اس طرح آپ پڑھیے کہ آپ کا دھیان اللہ کی طرف ہو. آپ زبان سے لا الہ الا اللہ پڑھتے ہوں, آپ کا خیال یہ رہے کہ میرا اللہ سامنے ہے, میں اپنے اللہ سے کہہ رہا ہوں لا الہ الا اللہ, اللہ تیرے سوا میرا کوئی محبوب نہیں, تیرے سوا میرا معبود نہیں, تیرے سوا میرا مقصود نہیں, تیرے سوا میرا مسجود نہیں, تیرے سوا میرا خالق و مالک نہیں. اس تصور کے ساتھ, دل کے اس جذبات کے ساتھ, دل کے ان خیالاتوں کے ساتھ جب آپ ذکر کریں گے تو اس ذکر کی برکتیں آپ خود محسوس کریں گے. تو لا الہ الا اللہ, سبحان اللہ والحمدللہ, درود پاک ہو, پوری توجہ کے ساتھ, پورے خیال کے ساتھ, پورے دھیان کے ساتھ اگر آپ پڑھیں گے تو اس کی برکتیں بہت زیادہ ظاہر. اور ذکر کی برکتیں کتنی زیادہ ہیں فضائل اعمال کے. اللہ تعالیٰ کسی کے اخلاص کو کس طرح قبول کر لیتا ہے. حضرت شیخ زکریا رحمۃ اللہ علیہ نے فضائل اعمال لکھی, دنیا کا کون سا گوشہ ہے جو دعوت کے راستے سے کتاب نہ پہنچی ہو, مگر ایک دفعہ ان کے یہاں زاکرین کی جماعت ذکر میں لگی رہتی تھی, بہت سارے لوگ آئے, ذکر میں شامل ہوتے گئے, ذکر میں شامل ہوتے گئے, کھانے کا بھی نظام رہا. تو جب مجمع ختم ہو گیا, لوگ تمام کا اپنے گھر کو واپس لوٹے, شیخ زکریا رحمۃ اللہ علیہ کے خادم نے کہا کہ حضرت اس دفعہ 40,000 روپیہ خرچ ہو گیا. حضرت نے فرمایا 40,000 اگر خرچ ہوا کسی ایک بندے خدا کا اللہ کا ذکر کرنا, جتنے لوگوں نے ذکر کیا اس میں سے کوئی ایک بندے کا ذکر اگر اللہ کو پسند آ گیا تو اس کے سامنے 40,000 کی کوئی قیمت نہیں ہے. کیوں؟ اس ذکر کے اثرات بہت زیادہ ہیں. اس لیے میرے دوستوں میں عرض کرنا چاہتا ہوں کہ آج ہر شخص پریشان ہے, ہر شخص پریشان, کاروبار سے پریشان, گھر کے ماحول سے پریشان, اولاد سے پریشان, اپنی صحت سے پریشان, اپنی بیماری سے پریشان, کہیں نہ کہیں ہر انسان آپ کو بے چین نظر آئے گا. بے چینی دنیا کے اندر اللہ نے رکھی ہے, یہ طے شدہ ہے کہ پوری دنیا بے چینی سے, بے قراری سے, پریشانی اور پرابلم سے پوری دنیا خالی ہو جائے, ایسا نہیں ہو سکتا. لیکن مومن کی شان یہ ہے کہ اگر مومن پریشان کسی مصیبت میں ہے تب بھی بے قرار اور بے چین نہیں رہتا. ہم بے قرار و بے چین رہتے, اس کا علاج یہی ہے کہ چاہے بیمار رہیں, چاہے روزی میں قرضہ آ جائے, کاروبار تھوڑا ٹھپ پڑ جائے, مگر دل کا حال بے قرار نہ رہے, دل میں بے چینی نہ رہے. یہ کیا ہے؟ کتنی تسکین وابستہ ہے تیرے نام کے ساتھ, کتنی تسکین وابستہ ہے تیرے نام کے ساتھ. نیند کانٹوں پہ بھی آتی ہے آرام کے ساتھ. جب مومن بندہ اپنے اللہ کا نام محبتوں کے ساتھ لیتا ہے, والہانہ انداز میں لیتا ہے, عشق و وفا کی صورتوں میں لیتا ہے, اور آنکھوں کے ڈبڈبانے کے ساتھ اور محبت بھری زبان سے اپنے اللہ کا نام لیتا ہے, تو اللہ اس کے دل میں ایسی تجلیات ڈال دیتے ہیں کہ ایک طرف بیمار ہے پھر بھی پرسکون ہے, قرضے میں ہے تب بھی اطمینان کے ساتھ ہے, انسان کے گھر میں طرح طرح کی پریشانیاں ہیں مگر چہرے پر سکون ہے. اس لیے یہ سکون کا ملنا اور طبیعتوں میں اطمینان کا آنا یہ بہت ہی عمدہ چیز ہے. حضرت ایوب علیہ السلام پوری زندگی 18 سال کے قریب بیمار رہے. ان کی بیماری کی کیفیت کیسی تھی؟ بدن میں زخم ہو گئے اور زخم ہونے کے ساتھ ساتھ بدن میں کیڑے تک پڑ گئے. ایک روایت ایسی بھی آتی ہے حضرت ایوب علیہ السلام نے کبھی دعا نہیں کی کہ اللہ اس مصیبت کو ٹال دیجیے. سوچ سکتے ہیں آپ, نبی ہیں, مستجاب دعوات ہیں, ان کی دعائیں براہ راست عرش تک پہنچتی ہیں, کبھی دعا نہیں کی مگر ایک دفعہ دعا کر رہا ہے. تو کسی نے پوچھا آپ یہ دعا کیوں کی, آج کیوں کی؟ کہا میرے زخم کا میرا زخم پھیلتے 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 اب زبان تک آ گیا. اب یہ زبان پہ خود جب زخم آیا, اس زبان سے میں اللہ کا جب ذکر ہی نہیں کر سکتا تو پھر مجھے سکون کہاں سے ملے گا؟ اس لیے میں نے دعا کی کہ اللہ تعالیٰ اب مجھے اس بیماری سے شفا عطا فرما, کیونکہ جسم کی بیماری تھی زبان محفوظ, زبان سے اپنے اللہ کا ذکر جاری. اب جب زبان پہ زخم تب ذکر نہیں ہو سکتا, اور ذکر نہ ہو تو زندگی کیسی ہے. اس لیے میں نے اللہ سے دعا کی ہے. اس لیے میرے دوستو ضرورت ہے اس بات کی کہ ہم ذرا اپنے پیارے اللہ کا ذکر تھوڑی دیر آپ پورے والہانہ انداز میں کیجیے. آپ کہیں گے میں ذکر کرتا ہوں فائدہ نہیں ہوتا, ڈاکٹر نے آپ کو دوا بتا دی لیکن اس میں کچھ کنڈیشن لگا دی کہ دیکھو یہ دوا کی کنڈیشن کہ آپ یہ دوا فریج میں رکھنا پڑے گا, خالی پیٹ کھانا پڑے گا, اس کے اوپر سے آپ کو دودھ لینا پڑے گا. تو ڈاکٹر نے دوا کی تاثیر بتائی, اس کے ساتھ شرطیں اور کنڈیشن لگائی. آپ ان شرطوں اور کنڈیشن پہ عمل تو کرتے نہیں, دوا کا پورا ڈوز لیتے نہیں, تو ظاہر بات ہے دوا سے کیسے فائدہ ہوگا؟ تو دوا کا قصور نہیں ہے, ہمارا قصور ہے. لہذا آج اگر ذکر ہم کرتے ہیں اور اس کے فائدے ظاہر نہیں ہوتے, سکون گھر ہمیں نہیں ملتا, سکون دل ہمیں نہیں ملتا, کاروبار سے خوشیاں ہمیں نہیں ملتی, اور ذکر ہم کرتے ہیں, اس کا مطلب یہ ہے اس انداز میں نہیں کرتے جس انداز میں ذکر ہونا چاہیے. ہمارے بڑوں نے کس انداز میں ذکر کیا ہے؟ جنید بغدادی رحمتہ اللہ علیہ کہ یہاں ذکر کی مجلس لگتی تھی, ایک پوپٹ ایک پرندہ روزانہ آ کر بیٹھ جاتا تھا, اور جب زاکرین جس والہانہ انداز میں ذکر کرتے تھے وہ پوپٹ وہ طوطا بھی ذکر کرتا تھا. جس دن جنید بغدادی کا انتقال ہوا وہ طوطا اسی وقت پہ حاضر ہوا, دیکھا سونا سونا ہے, محسوس ہو گیا کہ اس کا مولانا کا حضرت کا انتقال ہو گیا. لہٰذا وہ پرندہ وہ پوپٹ اپنے آپ کو در و دیوار سے ٹکڑاتا رہا یہاں تک کہ پوپٹ ٹکڑا کر زمین پہ گرا, وہیں اس کی موت آ گئی. جنید بغدادی کے زمانے کے جو بڑے بڑے علماء مشائخ تھے انہوں نے کہا یہ پوپٹ اللہ کے ذکر سے محرومی پر مرا ہے. اس کی شان یہ ہے کہ جنید بغدادی کی قبر میں اس کو دفن کیا جائے. سوچ سکتے ہیں جب والہانہ ذکر ایک پرندہ شامل ہوتا ہے اس کی شان یہ ہے کہ اسے اولیاء کرام کے قدموں میں جگہ ملتی ہے. تو ہم اور آپ والہانہ انداز میں ذکر کریں گے, اللہ ہمیں عرش کی جگہ میں اللہ ہمیں جگہ عطا فرمائیں گے. اس لیے میرے دوستو آج کی گفتگو میں یہ طے کر لیجئے کہ ہمیں اپنے گھروں سے, اپنی زندگی سے, اپنے بال بچوں سے, اپنے کاروبار سے بے چینی اور بے قراری کو ختم کرنا ہے. اس کے لیے ذکر آپ کو اسی انداز میں کرنا پڑے گا جو ہمارے مشائخ نے بتائے ہیں. لہٰذا اب تھوڑی دیر ہم اور آپ اللہ کا ذکر کریں گے, اور وہ ذکر پورے ہی توجہ دھیان اور خیال کے ساتھ کرنا ہے. ہر ساتھی یہ سوچے کہ آج پیارے اللہ کا ذکر ایسی محبت, ایسے والہانہ انداز, ایسے شوق, ایسی رغبت, ایسی تمنا کے ساتھ کریں گے کہ یا تو ہمارا دل ٹھنڈا ہو جائے یا پھر ہمارے آنکھوں میں آنسو آ جائے.